रात केवल एक प्रहर बाकी छ, तीन प्रहर को अंतिम असर बाकी छ। पश्चिम मा पुगे कि एकली चाँदनीलाई, पश्चिम मा पुगे कि एकली चाँदनीलाई, केवल एउटा मेरै भर बाकी छ, केवल एउटा मेरै भर बाकी छ।
तपाईका टेलिफोन कल सँगै एउटा शब्दको मजेरी, गजल मुक्त कविताहरूको गहकिलो बसाई मात्र तपाईको सामिप्यमा। एकमात्र कार्यक्रम साहित्य सृजना प्रत्येक शनिबार बीबीसी नेपाली सेवापछि सुन्न नभुल्नुहोला। शब्द सखा कमलको साथमा
नखोलेरै राखिएको एउटा बन्द खाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी बाहिर मेरै नाम थियो।
असल मित्रहरू नि छाडी हिँड्नु पर्छ यहाँ, असल मित्रहरू नि छाडी हिँड्नु पर्छ यहाँ, को कस्तो छ भनेर पनि चिन्नु पर्छ यहाँ। बाले भन्नु भाथ्यो सबै राम्रा हुन्नन् है, बाले भन्नु भाथ्यो सबै राम्रा हुन्नन् है, चामल भित्र बियाहरू बिन्नु पर्छ यहाँ, को कस्तो छ भनेर पनि चिन्नु पर्छ यहाँ। पैसा नै सबै थोक रहेछ स्वार्थी दुनियाँमा, पैसा नै सबै थोक रहेछ स्वार्थी दुनियाँमा, मानिसहरू नै पैसाले किन्नु पर्छ यहाँ, चामल भित्र बियाहरू बिन्नु पर्छ यहाँ। हिजोसम्म उसले निकै अटेर गरेको थियो, हिजोसम्म उसले निकै अटेर गरेको थियो, तर आज जसो तसो कुरा छिन्नु पर्छ यहाँ, मानिसहरू नै पैसाले किन्नु पर्छ यहाँ। सोच्दै नसोचेको आपतहरू पर्दा जीवनमा, सोच्दै नसोचेको आपतहरू पर्दा जीवनमा, पराई पनि आफ्नै ठानी गिन्नु पर्छ यहाँ, असल मित्रहरू नि छाडी हिँड्नु पर्छ यहाँ, को कस्तो छ भनेर पनि चिन्नु पर्छ यहाँ। नमस्कार, अनि अभिवादन सह कार्यक्रम साहित्य सृजनाको नूतन श्रृंखलामा सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा, इन्टरनेट अनलाइन www.buddhaawaz.com सँगसँगै आवाज तरंगित गराइराखेको छु यो रात्रिकालीन प्रहरमा। सदा जस्तै कार्यक्रममा हामीहरू तपाईँहरूका सृजनाहरू लिने गर्थ्यौं। 076-550-180 को भाँचो रहेर र तपाईहरुकै सृजनासँगै रमाउने गर्थ्यौं, डुब्ने गर्थ्यौं र कार्यक्रममा केही संगीतहरु पनि राख्ने गर्थे। तर आज हामी कार्यक्रम साहित्य सृजनाको व्यवसायलाई अलिकति पृथक बनाउने प्रयत्न सँगसँगै छौं। आज तपाईहरु माझ यस्तो हस्ती, त्यस्ता सृजक, स्रष्टा लिएर आएको छु जससँग आज थोरै सोचो मिठो भलाकुसारी गर्नेछु कार्यक्रम साहित्य सृजनाको व्यवसायमा। योभन्दा पहिले उहाँले नै लेख्नु भएको गजल मैले वाचन गरे र वाचन सँगसँगै उहाँले नै स्वर दिनु भएको निकै मिठो आवाज रहेको गीत पनि तपाईँहरूमा सुनाए। तपाईँले अलिकति गेस गरिसक्नु भएको छ उहाँलाई चिन्नु भएको साथीहरूले, किनकि उहाँको गीतहरू सुन्नु भएको छ भने, उहाँका गजलहरू सुन्नु भएको छ, पढ्नु भएको छ भने। आज हामीसँग रोहित राणा हुनुहुन्छ, जो यही रुद्रपुर थकाली चोकमा उहाँको घर रहेको छ र उहाँ अहिले विदेशमा हुनुहुन्छ, प्रवासी जीवन बिताइराख्नु भएको छ। विगत 7 वर्षदेखि अफगानिस्तानमा हुनुहुन्छ, अफगानिस्तानमा रहेर नेपाली साहित्यलाई माया गर्नु भएको छ, गजलहरू कोर्ने गर्नुहुन्छ, गीत र भावनाहरू पनि छुटकर उहाँका पाइन्छ। सँगसँगै उहाँको गजल संग्रह अमित छापहरू गजल संग्रह रहेको छ। उहाँसँगै हामी गजलको बारेमा, थोरै उहाँको बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रममा कुराकानी गर्ने जमर्कोका साथ आएका छौँ, उहाँसँग नै कुराकानी गरौँ। रोहितजी, तपाईँलाई स्वागत छ कार्यक्रम साहित्य सृजनामा।
धन्यवाद कमलजी, रेडियो बुद्ध आवाज सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि म रोहित राणाको तर्फबाट नमस्कार भन्न चाहन्छु।
आजभोलि केमा व्यस्त हुनुहुन्छ, कता हुनुहुन्छ?
रोजगारको सिलसिलामा म विदेशतिरै छु, अहिले म छुट्टीमा आएको हुनाले चाहिँ यसो गाउँघरतिरै छु अहिले भनौँ।
कतिको छुट्टीमा आउनुभएको?
झन्डै 1 महिनाकै छुट्टी हो, लगभग सकिन पनि लागेको छ।
प्रवासी जीवनमा हुनुहुन्छ, प्रवासमा चाहिँ नि रोजगारको सिलसिलामा जानुभएको छ होइन, प्रवासी जीवन चाहिँ कसरी बितिराखेको छ?
प्रवासी जीवन त त्यही नै हो, अब देश छोडिसकेपछि चाहिँ गाउँघरको सम्झना, आफ्नो देशको सम्झना त आइरहन्छ, त्यही पनि अब आफ्नो गाउँघरलाई सम्झेर भए पनि जे होस् विदेशमा प्रवासमा रहेर पनि साथीभाइसँग साहित्य सिर्जना गर्ने, अनि आफ्नो अब जागिर छँदैछ, त्यही नै हो, जागिर गर्ने नै क्रमले चाहिँ आफ्नो जिन्दगी चलिरहेछ भनौँ न, त्यसरी नै बितिरहेछ समयहरू।
जिन्दगी बिताउने क्रममा अब आफ्नो अनुभवहरू, भोगेका कुराहरूलाई चाहिँ समेटेर सृजना गर्नुहुन्छ, भर्खरै भन्नुभयो साहित्य सृजना गरिन्छ, साहित्य सृजनामा चाहिँ के लेख्नुहुन्छ?
साहित्य सृजनाको पक्ष कुरा गर्नुपर्दाखेरि मेरो मेन चाहिँ म गजल लेख्छु, गीत लेख्छु, प्लस केही फुटकर भावनाहरू पनि लेख्ने गर्छु, र मेन मेरो भनेको गजलमै छ।
गजल लेख्नुहुन्छ, विशेष गरी यो गजल धेरै किसिमका हुन्छन्, हुन त गजललाई प्रेमिकासँगको वार्तालाप होइन, अब
विभिन्न
किसिमका अब समय क्रम सँगसँगै मान्छेहरूले विभिन्न किसिमले परिभाषा दिँदै जान्छन् होइन। तपाईँले आजसम्म लेखेका गजलहरू चाहिँ कस्ता छन्, अब जस्तो प्रणय भावका छन् या चाहिँ देशभक्ति छन्, कस्तो कस्तो खालको छ या सबै किसिमको छ?
समग्रमा भन्नुपर्दाखेरि गजल एउटा माया प्रेममै बाँधेर लेख्ने विषयवस्तु भनेर सबैले चिन्ने बुझ्ने गर्नुहुन्छ होइन, तर पनि मेरो गजलहरू चाहिँ समग्रमा सबै विषयवस्तुलाई समेटेर, जस्तै अब देश विकासदेखि लिएर अब देशको स्थिति, राजनीतिक पक्षदेखि लिएर, अनि विभिन्न प्रेमी प्रेमिकाको बीचमा वार्तालाप इत्यादि, र प्रेम कथाहरू, यस्तो जे होस् सबै किसिममा समेटेर चाहिँ, सबै विषयवस्तुसँग समेटेर चाहिँ मैले गजल लेख्ने गर्दछु।
यो सबै किसिमको लेख्ने क्रममा होइन, मान्छेहरू धेरैले कल्पनामा चाहिँ कल्पना गरेर लेख्ने गर्नुहुन्छ होइन, कतिले चाहिँ समाजको यथार्थलाई
टिप्ने
गर्नुहुन्छ
हजुर,
तपाईँले बढी जसो के गर्नुहुन्छ?
मेरो सामाजिक यथार्थ प्लस प्रेम सम्बन्धी नै धेरै मेरो चाहिँ, त्यस सम्बन्धीमा गजल कोर्ने गर्छु म।
प्रेममा पर्नु भएको छ कि छैन?
प्रेममा अब कुनै बेला थियो, अब सायद प्रेममा नपढेको भए सायद गजल लेखिन्थेन कि जस्तो पनि लाग्छ होइन, तर जे होस् एउटा हिसाबले चाहिँ प्रेममा कुनै बेला थियो, अहिले त जे होस् म विवाहित भइसकेको छु, जे होस् प्रेम त छँदैछ होइन, जे होस् पक्कै पनि प्रेम चाहिँ रहनु जरुरी पनि हुन्छ अब विवाहित भइसके पछाडि, जे होस् अहिले आएर चाहिँ मेरो मिसेससँग प्रेम छ भन्ने रुचाउँछु म।
पक्कै पनि जस्तो भनिन्छ नि, अब धेरै कविहरूका, ठुल्ठुला होइन हाम्रा अग्रजहरूका
पङ्क्तिहरू
पढ्न पाइन्छ, जस्तै रक्सी खाने मान्छेहरू लती हुन्छन्,
प्रेम
गर्ने मान्छेहरू चाहिँ नि कवि हुन्छन्।
हजुर हजुर, यो प्रेम भावको यो पक्ष, यो शब्द जुन एकदम म्याच गरेको छ, जसले गर्दाखेरि चाहिँ अहिले जति पनि गजलकारहरू, कथा कवि कविकारहरू यस्तो हुनुहुन्छ नि, जति पनि हुनुहुन्छ उहाँहरू पक्कै पनि केही न केही प्रेम अथवा कुनै भित्र हृदय नछोइकन उहाँहरूले लेख्नु भएन जस्तो लाग्छ मलाई पनि। त्यो भएको भएर मैले पनि त्यही माया प्रेममा केही कुनै समय त्यस्तै भएको हुनाले उसैलाई सम्झेर अथवा अतीत प्लस वर्तमान भविष्य सम्झेर नै लेखेका कोरिएका गजलहरूलाई चाहिँ म भनौँ न रुचाउँछु अनि लेख्छु पनि। त्यो भएको भएर विषयवस्तु चाहिँ माया प्रेममा चाहिँ बेसी नै लेख्न रुचाउँछु म।
जस्तै हामीहरू आफूले भोगेका कुराहरू देखेका कुराहरूलाई टपक्क टिप्छौँ होइन, साहित्य सृजना गर्छौँ, त्यहाँनिर एउटा प्रेरणा हुन्छ।
हजुर,
कुनै पनि चिज काम गर्न अगाडि प्रेरणाले हामीलाई धेरै नै सहयोग पुर्याइराखेको हुन्छ होइन।
हजुर हजुर,
त्यो प्रेरणा तपाईँले चाहिँ कहाँबाट पाउनुभयो? यत्रो गजलहरू लेख्नु भएको छ, पेज चलाउनु भएको छ इन्टरनेटमा होइन, के छ तपाईँको प्रेरणाको स्रोत चाहिँ के हो?
अब प्रेरणाको स्रोत भन्दा पनि एउटा हिसाबले चाहिँ अलिकति लगनशील चाहिँ हुनुपर्छ। लेख्छु भन्दैमा अब जे पाइ त्यही सबै भनौँ न लेखेर त भएन। अब हिजो आज पेजहरू चलाउने क्रम फेसबुक मार्फत प्लस आफ्नै ब्लग बनाउने क्रमहरू धेरै जारी छन्। त्यो भएको भएर एउटा हिसाबले चाहिँ प्रेरणाको स्रोत चाहिँ म आफ्नो साथीभाइहरूलाई पनि सम्झिन चाहन्छु। यतिखेर नेपाली ब्लग भनेर चलाउने हाम्रो सहयात्री साथी हुनुहुन्छ रामचन्द्र श्रेष्ठ, चिसापानी नेपाल उहाँको आफ्नै छुट्टै ब्लग पनि छ, प्लस गौरव श्रेष्ठ उहाँ चाहिँ सर्लाहीको साथी हुनुहुन्छ तर हाल दुबईमा हुनुहुन्छ, उहाँहरूको सुझाव सल्लाह अनि स्वयं म पनि त्यो नेपाली गजलको एउटा पेज एडमिन भएको नाताले जे होस् साथीहरूको सुझाव सल्लाह नै एउटा प्रेरणाको स्रोत जस्तो लागेको छ। उहाँहरूले चाहिँ जुन हिसाबले चाहिँ मलाई लेख्नुहोस् तपाईँको लेखन शैली राम्रो छ राम्रो गर्नुहोस् भन्ने खालको हौसला उत्साह र सल्लाहले नै म गजल लेखनलाई चाहिँ निरन्तर दिइरहेको छु।
जस्तो इन्टरनेटको माध्यमबाट अब भर्खरै कुरा भएर पनि आयो फेसबुक पेज होइन,
हजुर हजुर,
पेजबाट नेपाली गजल नामको फेसबुक पेज पनि चलाइराख्नु भएको छ आफै हुनुहुन्छ होइन, र आफ्नै ब्लग पनि छ नेपाली ब्लगहरूमा पनि समाहित हुनुहुन्छ। प्रवासी जीवनमा रहेर तपाईँले यो गजल लेखनलाई अगाडि बढाउँदै गर्दाखेरि यो सम्पूर्ण साथीहरू मिलेर गर्नुभएको छ, मैले भर्खरै तपाईँको थाहा पाएँ, सम्पूर्ण साथीहरूसँग मिलेर यो गजलको यात्रा यो साहित्यको यात्रालाई इन्टरनेटको माध्यमबाट चाहिँ नि फैलाउने क्रममा कतिको गाह्रो हुन्छ, कतिको सहज हुन्छ, कतिको के महसुस गर्नुभएको छ तपाईँले?
एउटा हिसाबले त हामीलाई यो इन्टरनेटको माध्यमले चाहिँ एकदम नजिक बनाएको छ। जति टाढा रहे पनि हामीले चाहिँ इन्टरनेटको माध्यमबाट चाहिँ एक आपसमा आफ्नो कुराहरूदेखि लिएर साहित्य सिर्जनाहरू आदान प्रदान गर्ने एउटा सजिलो माध्यम बनेको छ। तर एउटा हिसाबले चाहिँ गाह्रो चाहिँ गाह्रो भन्दा पनि एउटा हिसाबले चाहिँ अलिकति टाइम दिन चाहिँ सक्नुपर्ने हुन्छ। जस्तै अब हामी परवासमा रहिसके पछाडि आफ्नो जागिर अलावा भएको टाइम त हो नि यो साहित्य सिर्जनामा दिने। त्यो भएको भएर प्राय साहित्य सिर्जनामा हामीले जुन हिसाबले इन्टरनेटको माध्यमले चाहिँ हामीलाई नजिक बनाएको हुनाले नै हामीलाई सहज नै महसुस गरेको छु मैले। जसरी चाहिँ एकजनाले यहाँ नेपालमा लेखेको कथा कविता अथवा गजल उसले पोस्ट गरे भने हामीले तुरन्त एक मिनट एक सेकेन्डमा सुन्न हेर्न सक्छौँ।
कोही पनि इन्टरनेटको माध्यमले उसले पोस्ट गरेका वा उसले गरेका मेलहरूलाई चाहिँ हामी सेकेन्डमै मेल प्राप्त गर्न सक्छौँ।
हजुर हजुर,
त्यसले पनि अलिकति इन्टरनेटले सहज बनाएको छ
एकदम।
यो ब्लगको आजभोलि अलिकति ट्रेन्ड राम्रैसँग देखिएको छ होइन, ब्लग गर्ने साहित्य चाहिँ आफ्ना साहित्य सृजनाहरू ब्लग मार्फत चाहिँ राखेर चाहिँ चर्चामा ल्याउने कुराहरू रहेका छन्। यो ब्लग साहित्य चाहिँ कसरी फस्टाइराखेको छ, कसरी अगाडि बढिराखेको छ?
ब्लग साहित्यको कुरा गर्दाखेरि अब विभिन्न गजलकारहरूले आफ्नो पर्सनल ब्लगहरू बनाउनु भएको छ। त्यो ब्लग बनाइसके पछाडि चाहिँ उहाँहरूले चाहिँ आफ्नो साहित्यिक सृजनाहरू चाहिँ सजिलै पोस्ट गर्ने, त्यस पछाडि ब्लगको लिङ्कहरू चाहिँ साथीहरूलाई दिएर आफ्नो फेसबुक वालमा पोस्ट गरेर मेरो साहित्यिक सृजना यहाँ छ तपाईँले हेर्न सुन्न पाउनुहुन्छ भन्ने हिसाबले चाहिँ जे त्यसरी नै अगाडि बढाइरहनु भएको छ। मेरो पनि आफ्नो पर्सनल ब्लग छ rohitmagar.blogspot.com, त्यहाँ पनि मेरो आफ्नो साहित्यिक सृजना अनि मेरो गीत गजलहरू के छ सबै चाहिँ मैले पोस्ट गरिरहन्छु, डेली अपडेट जस्तो गरिरहन्छु। त्यही भएर एउटा हिसाबले चाहिँ ब्लगले चाहिँ आफ्नो साहित्य सिर्जनालाई निखार गर्नेको साथसाथै विभिन्न देश विदेशमा चाहिँ इन्टरनेटको माध्यमबाट पुर्याइरहेको छ जस्तो लाग्छ।
हामीले साहित्य सृजनाकै क्रममा रहेर कुराकानी गरिराखेका छौँ। कार्यक्रम साहित्य सृजना सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz बसाई हो। हामी प्रत्येक शनिबार राति बीबीसी नेपाली सेवापछि आउने गर्छौँ। आज अलिकति कार्यक्रमलाई पृथक बनाउने जमर्को सहित रोहित राणासँग हामी कुरा गर्दैछौँ, जसले एउटा एल्बम पनि तपाईँ हामीमा ल्याइसक्नु भएको छ र उहाँका फुटकर सृजनाहरू, भावनाहरू, गीतहरू र गजलहरू, विशेष गरेर उहाँका गजलहरू मसँग यहाँ अगाडि नै एउटा गजल संग्रह देखिराखेको छु, अमित छापहरू गजल संग्रह निकट भविष्यमा तपाईँको हातमा आउने क्रममा रहेको छ। रोहितजी, अमित छापहरू भन्ने मेरो अगाडि छ यो पुस्तक, यो पुस्तकमा कस्ता खालका गजलहरू छन्?
समग्रमा भन्नुपर्दाखेरि यसमा सबै किसिमका विषयवस्तुलाई समेटेर लेखेका, विशेष त गजल नै छन्। त्यो भएको भएर मैले एउटा हिसाबले भन्नुपर्दाखेरि सबै विषयवस्तुलाई समेटेर लेखिएका गजलहरू छन्।
यतिखेर यही सङ्ग्रहबाट एउटा गजल सुनाउनु तपाईँकै मुखारविन्दबाट।
हुन्छ, म एउटा गजल वाचन गरेँ है त। अवसर पाउँदा कहिले नि चुक्न हुन्न साथी, अवसर पाउँदा कहिले नि चुक्न हुन्न साथी, नेपाली इज्जत बेग्लै छ है झुक्न हुन्न साथी। पराईले जे पनि भन्छन् सही बुझौँ हामीले, पराईले जे पनि भन्छन् सही बुझौँ हामीले, वर्षा यामको भेल जस्तै सुक्न हुन्न साथी, नेपाली इज्जत बेग्लै छ है झुक्न हुन्न साथी। परिआउँदा बलिदान दिनुपर्छ देशका लागि, परिआउँदा बलिदान दिनुपर्छ देशका लागि, दिलो ज्यान्नी दिनुहोला लुक्नुहुन्न साथी, नेपाली इज्जत बेग्लै छ है झुक्नुहुन्न साथी। अन्तिम शेर, आफ्नोपन नभुल्नुहोला आग्रह सबैलाई मेरो, आफ्नोपन नभुल्नुहोला आग्रह सबैलाई मेरो, कुरै नबुझी नाना भाती भुक्नुहुन्न साथी, अवसर पाउँदा कहिले नि चुक्नुहुन्न साथी, नेपाली इज्जत बेग्लै छ है झुक्नुहुन्न साथी, नेपाली इज्जत बेग्लै छ है झुक्नुहुन्न साथी। धन्यवाद।
यस्तो यो शब्दहरू तपाईँको गजलमा सरस्वती हेरिराखेको थिएँ वाचन गर्दाखेरि, शब्दहरू टक्क टक्क मिलाउनु भएको छ होइन, अक्षरहरू पनि टक्क मिलेका छन्। यो यति राम्रो गजल लेख्नु हुँदो रहेछ होइन, यो लेख्ने क्रम चाहिँ कति भयो, कति वर्ष जति भयो लेख्न थालेको?
हुन त मैले लेख्न सुरु गरेको झन्डै 8-9 वर्ष नै भयो होला, तर बिचमा मैले यसलाई निरन्तरता दिन सकेको थिएन। लेख्न सुरु गरेको त मैले प्लस टू, मेरो 58 सालको एसएलसी पश्चात 39 सालमा प्लस टू पढ्दाखेरि चाहिँ त्यही नै लेख्ने सुरु गरेको हो। त्यतिखेर जब बुटोलमा एउटा साहित्यिक त्रैमासिक पत्रिका निस्किन्थ्यो शब्ददीप भन्ने, त्यसका सम्पादक भुवन कार्की उजाड हुनुहुन्थ्यो, उहाँहरूकै हौसला, उहाँहरूकै लेखन शैली हेरेर पढेको, वाचन गरेको सुनेर नै मैले लेख्न सुरु गरेँ। करिब 8-9 वर्ष नै पुग्यो होला।
यतिखेर हामी कार्यक्रम साहित्य सृजनामा छौँ होइन, हामीले अलिकति कुराकानी गरिसकेका छौँ साहित्य सृजनाभित्रै रहेर साहित्यमय बनाउने क्रममै छौँ, गजलमय बनाउने क्रममा छौँ कार्यक्रमलाई। यो क्रमलाई अलिकति थाती राखेर तपाईँकै, तपाईँलाई नै मनपर्ने एउटा गीत सुन्ने बेला भएको छ, कुन गीत सुन्नु?
हुन्छ, मेरो आफ्नो रोजाइमा भन्नुपर्दाखेरि त अहिले विभिन्न गजलहरू आइरहेका छन् मार्केटमा है। हुन्छ, एउटा गजल नै सुनौ न शिव परियारको।
फस्यो यो मन, यो मन, यो मन, यो मन झड्के नजरको करौतीमा फस्यो यो मन आलोक छ मेरो यो दिल आलोक छ मेरो यो दिल नजरैले करार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो बहाली हुने यो ठाउँमा के भन्नु र करार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो गरम जवानीले हिउँ पग्लने जोसमा छ तिम्रो गरम जवानीले हिउँ पग्लने जोसमा छ म पग्लेको पानी हेर म पग्लेको पानी हेर साल गितेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो लौ न हजुर एउटा मान्छे दिल चुरेर फरार भो बहाली हुने यो ठाउँमा के भन्नु र करार भो करार भो करार भो करार भो बहाली हुने यो ठाउँमा
एउटा गीत लेख्नुहुन्छ गजल लेख्नुहुन्छ यति राम्रा राम्रा प्रणय भावका गजलहरू लेख्नुहुन्छ तपाईँ आफै गाउनुहुन्छ पनि
हजुर हजुर
तपाईँको एल्बम पनि हामीले सुनेका छौँ तपाईँलाई आफ्नै गजल गाउने इच्छा जागेन
इच्छा रहर छ होइन सोचिरहेको पनि छु निकट भविष्यमा चाहिँ मेरो आफ्नै एल्बम गर्ने चमर्कोमा छु गर्दाखेरि चाहिँ मैले आफ्नो आफ्नै गजलहरू लेखेर रेडी पनि बनाएको छु एउटा गजल त्यो चाहिँ मैले आफ्नो एल्बममा चाहिँ समावेश गर्ने चमर्को गरेको छु
मैले के अर्थमा भने भन्दाखेरि आजभोलि गजल साहित्य गजल सङ्गीतको चाहिँ ट्रेन्ड अलि राम्रैसँग अगाडि बढिरहेको छ होइन त्यस क्रममा चाहिँ नि गजल तपाईँ आफै लेख्ने भएको हुनाले आफै गीत पनि गाउनुहुन्छ होइन त्यो अर्थमा मैले भनेको थिएँ
हजुर हो एकदम सही कुरा गर्नुभयो हजुरले अहिले चाहिँ गजल लेख्ने जति क्रम जारी छ त्यसलाई चाहिँ भनौँ न लयबद्ध बनाएर गजल गाउने क्रम पनि त्यत्तिकै बढ्दो छ त्यो भएको भएर चाहिँ मलाई पनि गजल गाउन इन्ट्रेस्ट छ अनि रहर पनि छ निकट भविष्यमा चाहिँ मैले आफ्नै गजल गाउने कोसिस चाहिँ गर्नेछु भन्ने आफ्नो कमिङ एल्बमलाई चाहिँ मैले गर्ने प्रयासमा छु एउटा सानो टुक्का गुनगुनाउन चाहन्छु जुन मैले चाहिँ आफ्नो कमिङ एल्बमको लागि चाहिँ प्रिपरेसन गरेको छु
गजलु त्यो आँखाको नानी मन पर्यो गजलु त्यो आँखाको नानी मन पर्यो रिसाउँदा फकाउने बानी मन पर्यो रिसाउँदा फकाउने बानी मन पर्यो
यो चाहिँ स्थायी हो जो आउने एल्बमको लागि चाहिँ मैले रेडी बनाएको छु
निकै राम्रो लय भावसँग तपाईँले सुनाउनु भयो आफ्नो अब आउने गजलको सङ्गीत रोहितजी
हजुर भन्नुहोस्
हामीहरू गजलकै कुराकानीलाई अगाडि बढिराखेका छौँ होइन अलिकति कुरा इन्टरनेटतिरै जाउँ फेसबुक पेज चलाउनुहुन्छ होइन फेसबुक पेजमा विभिन्न साथीहरूका सृजनाहरू चाहिँ कसरी तपाईँले ल्याउनुहुन्छ विभिन्न नेपालमा छरिएर रहेका साहित्यिक सर्जकहरूका चाहिँ गजलहरू पोस्ट भइराखेका हुन्छन् ती पोस्ट हुने गजलहरू कसरी प्राप्त गर्नुहुन्छ तपाईँले
गजलहरू त प्राय हामीले इमेल मार्फत पनि प्राप्त गरिरहेका हुन्छौँ अनि हाम्रो आफ्नै गजल छ नेपाली गजल्स संसार @gmail.com पठाउनु भए पनि हामी प्रत्यक्ष रूपमा हामी सामूहिक तिनजनाले चाहिँ त्यो भनौँ न इमेल खोल्छौँ र हामी तिनैजनाले कुनै पनि समयमा हामीले रिसिभ गरेर त्यसलाई हामीले नेपाली गजलमा पोस्ट गर्न सक्छौँ। अर्को माध्यम तपाईँले चाहिँ म्यासेज बक्समा गजल नेपाली गजलको फेसबुक पेजमा गएर इनबक्समा गर्नु हाल्नु के अरे पोस्ट गर्नुभयो भने हामीले चाहिँ रिसिभ गर्छौँ र त्यसलाई चाहिँ हामीले आफ्नो वालमा पब्लिस गर्छौँ। प्लस हाम्रो ब्लग जुन नेपाली गजल संसार .com ब्लग स्पोर्ट .com चाहिँ हामीले चाहिँ उहाँहरूको फोटो सहित उहाँहरूको ओरिजिनल ठेगाना सहित चाहिँ हामी उहाँको गजल चाहिँ पोस्ट गर्छौँ।
जस्तो यो गजलहरू पोस्ट गर्नुहुन्छ होइन, फेसबुक पेज छ यसको होइन, नेपाली गजल भनेर फेसबुक पेज पनि छ एउटा, यसको एउटा जिमेल पनि छ भन्नुभयो गजलहरू पठाउनको लागि होइन, यसको ट्विटर छ कि छैन?
ट्विटर एकाउन्ट हामीले खोलिसकेका छैनौँ। जो फेसबुक पेज चाहिँ मेन अहिले चाहिँ पब्लिसिटीको हिसाबमा चाहिँ ट्विटर भन्दा पनि फेसबुक चाहिँ मेन प्रायोरिटी भएको हुनाले सबैले चाहिँ ट्विटरलाई भन्दा पनि फेसबुकलाई प्राथमिकता दिएको हुनाले चाहिँ हामीले ऊ गरिरहेका छौँ, सोचिरहेछौँ निकट भविष्यमा हामीले ट्विटर पेज पनि खोल्दैछौँ।
नेपाली साहित्य आजभोलि इन्टरनेटबाट पनि राम्रैसँग प्रचार प्रसार भइराखेको छ होइन, यसको ट्रेन्ड चाहिँ कस्तो छ?
अब इन्टरनेटबाट चाहिँ धेरै यो नेपाली साहित्यहरू सिर्जनाहरू विभिन्न पेजहरू खोलेर गजल यात्रा गजल सङ्गम अनि विभिन्न साहित्यिक नाम राखेर विभिन्न साहित्य सिर्जनाहरूदेखि लिएर कथा कविताहरू पनि अहिले यस्तो पेज बनाउने ट्रेन्ड बढिरहेको छ। यो हिसाबले चाहिँ एउटा हिसाबले चाहिँ साहित्यिक सिर्जनालाई एक स्टेप माथि उठाएको हो कि जस्तो पनि महसुस हुन्छ, किनकि जुन हिसाबले चाहिँ मान्छेहरूले चाहिँ कुनै एउटा तपाईँले एउटा पुस्तक निकाल्नु भयो भने त्यो पुस्तकलाई हेर्नुको लागि मान्छेलाई पाठकसम्म पुर्याउनको लागि एउटा माध्यम चाहिन्छ, तर अहिले इन्टरनेट पेजले गर्दाखेरि विभिन्न पाठकहरू समक्ष तुरुन्त पुग्ने अनि उहाँहरूले चाहिँ सहर्ष पढेर उहाँहरूले चाहिँ मूल्याङ्कन गरिदिने यहाँ मिलेन यसो गर्दा राम्रो हुने थियो भन्ने चाहिँ जो छिटो तुरुन्तको तुरुन्त चाहिँ हामीले चाहिँ प्रतिक्रिया रिएक्सन पाउने हुनाले चाहिँ इन्टरनेटको माध्यमले चाहिँ धेरै अगाडि नै फड्को मारिसकेको छ जस्तो लाग्छ मलाई।
फड्को मारेको छ, विभिन्न खालका पेजहरू छन् ब्लगहरू छन्, जस्तो एउटा कुरा के पनि देखिन्छ भन्दाखेरि ब्लगर बनाउनुहुन्छ साथीहरूले साहित्यिक ब्लग भन्नुहुन्छ होइन, त्यसमा पोस्ट गर्ने सृजनाहरू चाहिँ अलिकति कपी पेस्टदेखि लिएर चोरी गर्ने र अर्काको त्यो ब्लगबाट चाहिँ नि कपी गरेर ल्याएर राख्ने यस्तो पनि देखिएको छ कहीँ कतै होइन, यसलाई हामीले चाहिँ रोक्नु चाहिँ केही बाटाहरू छन् कि?
तपाईँले एकदम राम्रो कुरा निकाल्नुभयो। अहिले चाहिँ चोरी कार्य चाहिँ एकदम बढेको छ, जस्तै साहित्य सिर्जना हामीले आफ्नो हाम्रो वालमा पोस्ट गरेको केही सेकेन्डमा नै त्यो कपी पेस्ट भएर साभार अर्कै साथीहरूको उसमा चाहिँ पेस्ट भइरहेको हामीले देखिरहेछौँ वालमा। अब एउटा हिसाबले चाहिँ चोरी कार्य रोक्नु भन्दा पनि अब एउटा चोरी कार्य गर्ने त एउटा अपराध नै हो, किनकि एउटा सिर्जना जुन हिसाबले चाहिँ सर्जकले कति दुःख मेहनत परिश्रम गरेर आफ्नो दिमाग प्लस आफ्नो साहित्य सिर्जना कोरिरहेको हुन्छ, तर कपी पेस्ट गर्दाखेरि साथीहरूले चाहिँ एक सेकेन्डमा कपी अर्को सेकेन्डमा पेस्ट गरेर उहाँहरूले चाहिँ एउटा भनौँ न चोरी कार्य गरिराख्नु भएको छ। यसलाई चाहिँ म पनि एकदम अपराध नै मान्छु, किनकि धेरै सिर्जनाहरू मेरो पनि चोरी भएको थिए छन् पनि, त्यसको लागि चाहिँ हामीले चाहिँ गजल भण्डा फोर अभियान भनेर हामीले त्यो अर्को पेज पनि चलाएका छौँ। त्यसमा पनि हाम्रो तिनजना साथीहरू जुन नेपाली गजल चलाउने रामशरण श्रेष्ठ गौरव श्रेष्ठ र म स्वयं छु, प्लस अरू साथीहरू पनि सहायक एडमिनमा अलमोस्ट 15-16 साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि यदि कसैले चोरेको छ भने तुरुन्तको तुरुन्तै हामीले भण्डापुर अभियान सुरु गर्छौँ र त्यहाँ अब यसो गर्नु भएन यसो गर्दाखेरि चाहिँ एउटा अपराधिक कार्यक्रम हो क्रियाकलाप हो, तपाईँले चाहिँ यसलाई रोकथाम गर्नु पर्यो, यसरी गरेर तपाईँले चाहिँ अरूको साथी त्यसैजना गरेर किन वा कमाउनुहुन्छ, लेख्नु सक्नुहुन्छ लेख्नुहोस्, जान्नुहुन्न भने हाम्रो नेपाली गजलदेखि लिएर विभिन्न हाम्रा ब्लगहरू छन्, तपाईँलाई हामीले चाहिँ गजल कसरी लेख्ने भन्ने बारेमा हामीले नियम पनि सिकाउन सक्छौँ, तपाईँहरूले चाहिँ यसो कपी पेस्ट नगर्नुहोस् भनेर हामीले चाहिँ सक्दो प्रयास गरिरहेका छौँ यो रोकथामको लागि पनि।
तपाईँ भर्खरै 7 वर्ष जति भयो प्रवासी जीवन बिताइराख्नु भएको छ,
हजुर,
प्रवासी जीवन वास्तवमा के हो तपाईँले भोगेर तपाईँले बुझ्दाखेरि?
अब म एउटा साधारण नेपालीको हैसियतले भन्नुपर्दाखेरि वैदेशिक रोजगार अब एउटा हिसाबले विदेशी नै मेरो रहर नभएर एउटा बाध्यता भन्न रुचाउँछु, आम नेपालीको जस्तै मेरो पनि आफ्नो बाध्यता विभिन्न भनौँ न आफ्नो योजनाहरू आफूले नेपालमा भएर पनि एकदम क्वालिफाइड भए पनि आफूले चाहेको आफूले खोजेको जागिर पाउन सकिँदैन, एउटा हिसाबले चाहिँ यदि क्वालिफाइड छ भने पनि उसलाई सोर्स फोर्स चाहिन्छ, ब्याक फोर्स बिना हामीले जागिर खानै सक्दैनौँ, त्यो भएको हुनाले पनि म प्रवासी नै एउटा मैले चाहिँ रहर नभएर बाध्यता भन्नु मन रुचाउँछु, किनकि म एक सर्व एउटा सर्वसाधारण नेपालीको हैसियतले भन्नु रुचाउँछु।
सात वर्ष बसिसक्नुभयो, अब फर्किने चाहिँ कहिले?
फर्किने त म छुट्टी चाहिँ छ छ महिनामा नै फर्किरहेको छु छुट्टी। अब हाम्रो साथीहरूको एउटा उदाहरणको लागि, हाम्रो साथीहरू काठमाडौँ पढ्न जानुहुन्छ, उहाँ दसैँ तिहारमा मात्रै आउनुहुन्छ, म त एउटा हिसाबले विदेशमा छु रोजगारको सिलसिलामा, छ महिना पछाडि घर फर्किरहेको छु। त्यो हिसाबले पनि मैले नेपाललाई मिस गरिरहेको जस्तो लाग्दैन मलाई, अनि मेरो घर परिवार साथीहरूलाई पनि मिस गरिरहेको जस्तो त्यति महसुस हुँदैन,
त्यति अप्ठ्यारो महसुस चाहिँ भएको छ
एकदम।
फर्किनुहुन्छ, घर परिवारको माया ममता सँगसँगै रहन्छ, धेरै यादले पनि सताउँदैन।
हजुर हजुर,
तर धेरै साथीहरू हुनुहुन्छ विदेशमा हुनुहुन्छ, उहाँहरूले घरको यादहरू धेरै सङ्गाल्नुहुन्छ फेसबुकहरूमा, आफ्नो सामाजिक सञ्जालहरूमा देख्ने गरिन्छ। विदेशबाट विदेशी पीडाहरू चाहिँ नि छोछलिएरहेका हुन्छन् कि
कष्ट
भइरहेका हुन्छन्, त्यसलाई कसरी हेर्नु भएको छ तपाईँले?
एउटा जे होस् एउटा आम नेपाली विदेशी सके पछाडि चाहिँ उसले आफ्नो गाउँठाउँ, आफ्नो जन्मभूमि, मातृभूमि अनि साथी सङ्गी, घर परिवार सम्झिनु त एउटा नर्मल जो कोहीले पनि सम्झिन्छ, तर विदेशमा रहेर पनि घर परिवार मिसिङ भएको शब्दमा उहाँहरूले चाहिँ आफ्नो कथा व्यथाहरू पनि लेख्ने गर्नुहुन्छ, गजलहरू लेख्ने गर्नुहुन्छ। त्यस्तै मैले पनि विभिन्न कथा गजलहरू विदेशी रहेर विदेशी भूमिमा रहेर कोरेका गजलहरू पनि मसँग छन्, नभएका होइनन्, किनकि अब म दसैँमा म उहीँ थिएँ त्यतिखेर चाहिँ एउटा गजलहरू, दसैँ विशेष गजलहरू पनि मैले कोरेको थिएँ। त्यो सम्बन्धमा मलाई गजल त्यतिखेर झट्ट याद आयो, म हजुरलाई चाहिँ गजल चाहिँ सुनाउन चाहन्छु, किनकि दसैँमा चाहिँ म उतै थिएँ, तर तिहारमा आउने चाहिँ
प्रोग्राम
बाचासहितको एउटा गजल थियो, मैले पोस्ट पनि गरेको थिएँ मेरो वालमा, म हजुरलाई सुनाउन चाहन्छु है त। दसैँ यतै तिहारमा चाहिँ आउने भएको छु आमा, दसैँ यतै तिहारमा चाहिँ आउने भएको छु आमा, एक महिने लामो छुट्टी पाउने भएको छु आमा, यसपालि त देउसी भैलो खेल्दै नाच्ने ढोको छ है, यसपालि त देउसी भैलो खेल्दै नाच्ने ढोको छ है, साथी सङ्गी भैली भाका गाउने भएको छु आमा, एक महिने लामो छुट्टी पाउने भएको छु आमा, दिदी पनि खुसी होलिन् भाइ आउने खबर सुन्दा, दिदी पनि खुसी होलिन् भाइ आउने खबर सुन्दा, यसपालि चाहिँ भाइ टिका लाउने भएको छु आमा, एक महिने लामो छुट्टी पाउने भएको छु आमा, बालाई मोबाइल किनेको छु भाइलाई एउटा घडी, बालाई मोबाइल किनेको छु भाइलाई एउटा घडी, हजुरलाई छिटको गुन्यो ल्याउने भएको छु आमा, एक महिने लामो छुट्टी पाउने भएको छु आमा। अन्तिम शेर, गैरी खेतमा मार्सी धान लह लह झुल्दै होलान्, गैरी खेतमा मार्सी धान लह लह झुल्दै होलान्, लेख र बेसी मेला पातमा धाउने भएको छु आमा, दसैँ यतै तिहारमा चाहिँ आउने भएको छु आमा, एक महिने लामो छुट्टी पाउने भएको छु आमा। धन्यवाद,
निकै राम्रो गजल सुनाउनु भयो। दसैँमा आउनु पाएन तिहारमा चाहिँ आउँछु भनेर बाचा सहितको गजल थियो, तिहारमा आउनु भयो, तिहार कस्तो रह्यो तपाईँको?
तिहार समग्रमा एकदम रमाइलो भयो, दिदीको हातको टिका लगाइयो, देउसी भैलो खेलियो, जे होस् सबै फ्यामिलीहरूलाई भेटघाट गरियो, साथी सङ्गीहरूसँग रमाइलो गरियो, एकदम खुसी, एकदम रमाइलो भयो भनौँ।
तिहारलाई राम्रैसँग बिदाई गर्नुभयो?
हजुर एकदम राम्रो।
अनि अब अलिकति कुराकानी मोडौँ, घरमा कतिजना हुनुहुन्छ?
घरमा म लगायत हामी तिन भाइ हो, तिन भाइमा अब माइला र कान्छा पनि विदेशतिरै छन्, माइला चाहिँ स्टुडेन्ट भिसामा युकेतिर छ, कान्छ चाहिँ कतारतिर छ वैदेशिक रोजगारको कारणमा गर्दाखेरि, अब म मिसेस अनि मेरो सानो एउटा छोरी पनि छ 3.5 वर्षको, बाबा आमा प्लस हजुरआमा हुनुहुन्छ।
बसाइ कता छ अहिले?
बसाइ रुद्रपुर छ, ठकाली चोकमा छ अहिले चाहिँ, त्यो जे होस् निकट भविष्यमा सायद म बुटोलतिर सर्छु होला, बुटोलतिर कालिका नगरमा।
अलि तपाईँ एउटा गायक पनि भनौँ, एउटा एल्बम निकालिसक्नु भएको छ, निकै राम्रो गीतहरू रहेको थियो, हामीले सुनेका थियौँ एक वर्ष पहिले। अब आउने दिनहरूमा चाहिँ नि एल्बम निकाल्ने?
जे होस् एउटा मेरो हिसाबले चाहिँ गीत सङ्गीत मेरो सानैदेखि गाउने सोख एउटा रुचि भएको हुनाले, मैले जसोतसो पहिलो एल्बम त मैले मार्केटमा ल्याएँ भनौँ न, र जुन हिसाबले म विदेशमा भएको हुनाले टाइम दिन सकिनँ, जुन हिसाबले बजार व्यवस्थापन गर्नुपर्ने हो त्यो मैले भ्याइनँ, त्यो भएको भएर समग्रमा एउटा म्युजिकल इन्डस्ट्रीमा रोहित राणा मगर एउटा चाहिँ सिङ्गर छ भनेर मात्र चिनायो, तर त्यति लाइटमा त्यस्तो आउन सकेन, तर कमिङ भनौँ न एल्बमको लागि पनि मैले गीतहरू लेख्ने प्लस म्युजिकहरू गर्ने कार्यक्रम चाहिँ भइरहेको छ, आशा गर्छु म निकट भविष्यमा अर्को एल्बम पनि गर्नेछु।
कहिलेसम्म आउँछ?
अबको झन्डै डेढ दुई वर्ष भित्रमा चाहिँ अर्को एल्बम गर्छु होला मैले।
पक्कै तपाईँका गीतहरू हामीले छिटै नै सुन्न पाऊँ
हजुर
इच्छा यो कामना गर्छौँ।
धन्यवाद।
कार्यक्रम साहित्य सृजनाको बसाइबाट हामी कार्यक्रमको उत्तरार्ध उत्तरार्धतिर आइसकेका छौँ। नेपाली गजलमा बढी दखल राख्नुहुन्छ तपाईँ?
हजुर एकदम।
नेपाली गजल लेख्नुहुन्छ, तपाईँका गजलहरू निकै मार्मिक रहेका छन्। हामीले दुई तिनवटा गजलहरू सुनिसकेका छौँ तपाईँको मुखबाटै। फेरि एउटा गजल सुन्ने कि?
हुन्छ, म एउटा गजल वाचन गर्छु। मात्र गजलकार भए तिम्रै कारणले, मात्र गजलकार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले। लाग्थ्यो यो संसार तिम्रो अनि मेरो हो, लाग्थ्यो यो संसार तिम्रो अनि मेरो हो, तर आज कुलंगार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले। न समुद्र तरे जिन्दगीको न त नदी नै, न समुद्र तरे जिन्दगीको न त नदी नै, न आज वार न पार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले। आखिर यात्रा अन्तै मोड्यो जिन्दगीले, आखिर यात्रा अन्तै मोड्यो जिन्दगीले, फ्याँकिएको हतियार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले। अन्तिम शेर, खै कसरी जिउनु यो लाचारी जीवन, खै कसरी जिउनु यो लाचारी जीवन, पृथ्वीलाई नै भार भए तिम्रै कारणले, मात्र गजलकार भए तिम्रै कारणले, जितेर पनि हार भए तिम्रै कारणले। धन्यवाद
रोजी।
हजुर,
यो गजल धोका खाएर लेख्नु भएको?
जे होस्, एउटा हिसाबले चाहिँ धोका खाएर भन्दा पनि आफ्नो जीवनसँग केही हदसम्म मेल खान्छ भन्न रुचाउँछु म।
हाम्रो अगाडि रहेको रोहित राणाको गजल सङ्ग्रह अमित छापहरूको 88 गजल प्रकरण तपाईँले वाचन गर्नुभयो। यो गजल सङ्ग्रह हामी माझ कहिले आउँछ?
गजल सङ्ग्रह चाहिँ मैले एल्बम भन्दा अगाडि चाहिँ गर्ने जमर्कोमा छु। सायद यो चाहिँ एक डेढ वर्ष भित्रमै आउँछ होला।
पाण्डुलिपि हामी माझ छ,
हजुर हजुर,
यसैबाट वाचन गरिराखेका छौँ गजलहरू।
हजुर,
म यहाँनिर अर्को गजल म आफै वाचन गर्न अलिकति चाहिराखेको छु। एउटा गजल छ,
हजुर,
95 गजल,
हजुर,
वाचन गर्दैछु रोहित राणाजीको गजल। उसैले मान्छे लगाए, उसैले मान्छे लगाई काटमार गरायो, उसैले मान्छे लगाई काटमार गरायो, फेरि आफै घाइते लगाई उपचार गरायो। मैले सोचिरहेछु, मैले सोचिरहेछु ऊ दानव हो या मानव, मैले सोचिरहेछु ऊ दानव हो या मानव, आज झनै खतरनाक हतियार गरायो, फेरि आफै घाइतेलाई उपचार गरायो। मान्छेले मान्छेको, मान्छेले मान्छेको किन बेच गर्दैछन्, मान्छेले मान्छेको किन बेच गर्दैछन्, टाउको मूल्य तोक्दै पुरस्कार गरायो, आज झनै खतरनाक हतियार गरायो। नाफा घाटाको केही, नाफा घाटाको केही प्रवाह छैन उसलाई, नाफा घाटाको केही प्रवाह छैन उसलाई, नोक्सानीमै उसले ठुलो व्यापार गरायो, टाउको मूल्य तोक्दै पुरस्कार गरायो। सुरुमा कुट्यो उसैले, सुरुमा कुट्यो उसैले पछि नरो त भन्दैछ, सुरुमा कुट्यो उसैले पछि नरो त भन्दैछ, आँखाभरि त्यो मुसलधारे असार गरायो, नोक्सानीमै उसले ठुलो व्यापार गरायो। अन्तिम शेर, हरेस मैले खाएको होइन, हरेस मैले खाएको होइन बाध्यता उस्तै छ, हरेस मैले खाएको होइन बाध्यता उस्तै छ, रोहितलाई कुख्यात डाँकु खुङ्खार गरायो, उसैले मान्छे लगाई काटमार गरायो, फेरि आफै घाइतेलाई उपचार गरायो। क्या गजबको गजल रहेछ, मैले पुरै पढेको थिइनँ यो गजल, पढ्दै जाँदाखेरि मेरा रौँहरू ठाडा हुँदै गए, गजल वाचन गर्ने रोमाञ्च बढ्दै गयो। निकै राम्रो गजल, तपाईँका यो पाण्डुलिपिमा रहेका गजलहरू निकै मार्मिक र निकै राम्रा रहेका छन्।
धन्यवाद हजुरलाई।
हामी कार्यक्रमको उत्तरार्ध उत्तरार्धतिर आइसकेका छौँ, कार्यक्रमको अन्तिम अन्तिमतिर पनि छौँ। अन्तिममा कार्यक्रम साहित्य सृजनाको बसाइमा छौँ हामी, छोटो कुराकानी गरौँ। छोटो कुराकानीमा सम्पूर्ण कुराकानीहरू नआउन सक्छन्, नआएका हुन सक्छन्। तपाईँले भन्न मन लागेका कुरा केही छन् भने?
खास अन्तिममा भन्नुपर्दाखेरि अब गजल विधा एउटा गयात्मक विधा पनि हो। गजल लेख्दै गइरहेको छु। अब कतिपय गजलहरू राम्रा पनि छन्, कतिपय म आफैलाई मेरो आफ्नै गजल पनि खजल लाग्ने गर्छन् कुनै बेला। त्यो हुनाले चाहिँ अब समग्रमा भन्नुपर्दाखेरि साहित्य सिर्जना सुनेर बसिरहनु भएको समस्त साथीहरूलाई श्रोताहरूलाई चाहिँ म के आग्रह गर्दछु भने, यदि तपाईँहरू पनि गजल साहित्यमा रुचि राख्नुहुन्छ भने एउटा हिसाबले तपाईँलाई एउटा गुरुको आवश्यकता पर्दछ। एउटा हिसाबले त अहिले फेसबुक, हामीसँग फेसबुक पेज छ नेपाली गजलदेखि लिएर गजल संसार ब्लग स्पोर्ट डट कम, अनि स्वयं मेरो आफ्नै गजल रोहित मगर ब्लग स्पोर्ट डट कममा पनि तपाईँहरूले त्यहाँ गएर विभिन्न गजलका भनौँ न जस्तै अब गजल लेख्ने कसरी लेख्ने, कहाँ लेख्ने, कसरी लेख्ने, यसका अब रदी काफेहरू भनेका के हुन् भन्ने कुराहरू चाहिँ हामीले आफ्नो ब्लग मार्फत प्लस नेपाली गजल फेसबुक मार्फत पनि हामीले तपाईँहरूलाई जानकारी दिइरहेका छौँ। तपाईँहरूलाई चाहिँ यदि गजल लेख्ने इच्छुक छ भने, तपाईँहरूलाई चाहिँ कुनै त्यस्तो आफूलाई गजल लेख्न एकदम रुचि छ तर त्यो त्यो विषयमा केही अध्ययन छैन भने पनि हामीले तपाईँहरूलाई चाहिँ त्यो मार्फत चाहिँ विस्तृत जानकारी प्लस नेपाली गजलमा आएर तपाईँहरूले चाहिँ कमेन्ट बक्समा म्यासेज गर्नुभयो भने हामीलाई तुरुन्तै तपाईँलाई उत्तर दिन्छौँ, रिप्लाई गर्छौँ र यसरी लेख्नुहोस् भनेर चाहिँ तपाईँहरूलाई सुझाव सल्लाह दिन सक्छौँ। र अन्तमा साहित्य सिर्जना सुनेर बस्नुभएको समस्त श्रोताहरूलाई पनि मेरो गजलहरू सुनिदिनु होला, फेसबुकमा गएर पढिदिनु होला, केही कमी कमजोरी छ भने मूल्याङ्कन गरिदिनु होला भन्दै म बिदा हुन चाहन्छु।
उहाँसँगको यो मिठो कुराकानी सँगसँगै कार्यक्रम साहित्य सृजनाको समय पनि सकिन सकिन आँटेको छ। हामी उत्तरार्धमा छौँ। यतिखेर यान्त्रिक कक्षबाट राजेन्द्रजीले विदा हुन अनुरोध गर्दै हुनुहुन्छ। तपाईँलाई कस्तो लाग्यो कार्यक्रम, रोहितजीसँगको कुराकानी कस्तो लाग्यो, हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला भन्छु। तपाईँ इमेल चलाउनुहुन्छ भने nicecomall2010@gmail.com पनि तपाईँले हामीलाई प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र फेसबुकबाट पनि हामीहरूलाई प्रतिक्रिया दिन सक्नुहुन्छ। हाम्रो रेडियोको अकाउन्टमा, रेडियोको फेसबुक आइडीमा आएर तपाईँले आफ्ना प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। यही भन्छु कार्यक्रम साहित्य सृजनाको विषयमा र जति पनि साथीहरूले सुनेर साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन्छु र धन्यवाद दिन्छु प्राविधिक क्षेत्रबाट साथ दिने साथी राजेन्द्र छेत्रीलाई पनि र तपाईँहरूको साथी म कमल पौडेल पनि एक हप्ताको लागि बिदा हुन्छु। नमस्ते।